नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना कार्की।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यो कार्यक्रम हामीले COVID-19 को कारण नागरिक को स्वास्थ्य अधिकार मा परेको समस्या मा केन्द्रित रही तयार पारेका छौं। आजको कार्यक्रममा मेडिकल सिटीको रूपमा चिनिएको चितवनमा निजी अस्पतालहरूले बिरामीको उपचार गर्न आनाकानी गर्नु र उपचार नपाएर नागरिकको अकालमा मृत्यु भइरहेको विषयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईसँग इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले गर्नुभएको कुराकानी।
अहिले नन कोभिड बिरामीहरू पनि अस्पतालमा उपचार नपाइरहेको अवस्था र ज्यानै गएको अवस्था, खासरी निजी अस्पतालहरूले उनीहरूको उपचारमा व्यवस्था गरे भन्ने सर्वव्यापक छ कुराहरू, उनीहरूको आलोचना पनि भएको छ। प्रशासनले यो घटनालाई कसरी दिइरहेको छ
र कोरोना संक्रमण पश्चात 2 हप्ता आइसोलेसनमा बसेर निको भई कार्यक्षेत्रमा फर्किनु भएकी मकवानपुरे संचारकर्मी कुमारी स्याङ्बोको अनुभव हामीले कार्यक्रममा समावेश गरेका छौँ।
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौं नेपालमा स्वास्थ्य सम्बन्धी अधिकारबारे तयार पारिएको रेडियो सामग्रीबाट। नेपालको संविधान 2072 को मौलिक हक अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ। सोही धाराको उपधारा 1 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ। यस्तै जनस्वास्थ्य सेवा ऐन 2075 को परिच्छेद 2 रहेको सेवाग्राही अधिकार र स्वास्थ्य संस्थाको दायित्वलाई स्पष्ट पारेको छ। उक्त ऐनको दफा 2 उपदफा 1 स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको कर्तव्य हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको छ। तर महामारीको रूपमा कोरोना संक्रमण बढिरहेको वर्तमान सन्दर्भमा बिरामीले अस्पतालमा सहजै उपचार पाउन नसकेका र अकालमा मृत्युवरण गर्नुपरेका घटना सार्वजनिक भइरहेका छन्। मेडिकल सिटीको रूपमा परिचित चितवनमा गत भदौ 15 गते 2 घण्टाको अवधिमा 3 जनाले आवश्यक उपचार नपाएर ज्यान गुमाउनु पर्यो। उपचारका लागि भरतपुरको निजी अस्पतालहरूमा पुगेका 65 वर्षे पुरुष, 55 वर्षे महिला र 18 वर्षे युवतीले निजी अस्पतालहरूबाट उपचार सेवा नपाएपछि भरतपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो। यसै सन्दर्भमा इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईसँग कुराकानी गर्नुभएको छ।
चितवनमा वर्तमान समयमा कोरोनाको अवस्था चाहिँ कस्तो छ?
पछिल्लो समयमा यहाँ COVID-19 संक्रमण अलिक बढिरहेछ। खास गरी बाहिर जिल्लाहरूबाट यहाँ उपचारका लागि आउने नागरिकहरू र औद्योगिक कामदारहरूबाट यो संक्रमणलाई चितवनका नागरिकमा सम्म पुगेको हामीले अनुमान गरेका छौँ। यो चाहिँ संक्रमण पछिल्लोचोटि बढ्दै गएको छ। अहिले 700 बढी मान्छेहरू सङ्क्रमण भइसकेका छन्। त्यसमध्ये 148 निको भएर घरमा पुगेको र 9 मृत्यु भएको अवस्था छ। त्यो बाहेक अरू 17 सङ्क्रमितहरू होममा आइसोलेसन र स्थानीय तहले बनाएका पब्लिक आइसोलेसन तथा स्थानीय अस्पतालहरूमा उपचारगत भएको अवस्था छ।
छलफल गरी केन्द्रतिर प्रवेश गरौँ जस्तो हामीले निषेधाज्ञा जारी गऱ्यौँ त्यो निरन्तर छ। तर निषेधाज्ञा जारी हुँदा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा त्यस्तो कुनै कमी देखिएन नि?
निषेधाज्ञा नलगाएको भए कति सङ्क्रमित हुन्थ्यो अथवा यसले जो अहिले भेटिएको सङ्क्रमितको सङ्ख्यामा निषेधाज्ञाको असर कतिको छ भन्नलाई छुट्टै खालको अध्ययन गर्नुपर्छ। अहिले निषेधाज्ञा लगाएकै कारणले सङ्क्रमण कम भयो भनेर पनि दावाको साथ भन्न सकिँदैन। तर लगाएर पनि कम भएन भन्ने कुरा पनि हामी एकदम त अहिले भन्न सक्दैनौँ। तर पनि पक्कै पनि हामीले निषेधाज्ञा लगाएको कारणले त्यो सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षणलाई व्यवस्थित गर्ने कुरामा योगदान पुग्नुपर्ने छ।
अबको पटकदेखि चाहिँ निषेधाज्ञा हट्ने हो?
मैले अघिल्लो पटक मेसाबहरू यहाँको मान्यजीवहरूसँग सम्पर्क पनि भनेको छु, निषेधाज्ञालाई चरणबद्ध रूपमा पूर्ण बनाउँदै लगाउनुपर्छ। र अर्कोतिर नागरिकको सचेतनालाई चरणबद्ध रूपमा क्रमशत्यलाई बलियो बनाउँदै लैजानुपर्छ। जस्तो घर बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने, कसैसँग भेटघाट हुँदा कम्तीमा 2 मिटरको भौतिक दूरी कायम गर्ने, नियमित रूपमा हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगायतका अत्यावश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने कुरालाई हेलमेट भने कडाइ गर्दै नजाने, त्यसमा कुनै खालको छुट नदिने, त्यो बाहेक निषेधाज्ञा भनेर जुन हामीले मान्छेको होटल अथवा व्यापार व्यवसाय गर्ने कुरालाई केही समयलाई यो चाहिँ कोभिडलाई प्रायोरिटी दिएर त्यसलाई कन्ट्रोल गऱ्यौँ, निषेधाज्ञा लगाएर नियन्त्रण गऱ्यौँ, त्यो कुरालाई चाहिँ कुकुर बनाउँदै लैजाने। त्यसरी अब कुनै न कुनै रूपमा रोगको सङ्क्रमण नियन्त्रणका लागि हामी क्रियाशील त हुनैपर्छ। निषेधाज्ञा सकियो भनेर पहिला जस्तै होसियारी गुमाइयो भने त यसले फेरि भयावहको रूप लिएर फेरि निषेधाज्ञा लगाउनु पर्ने बाध्यता पनि हामी लाग्न सक्छ।
विषय कोरोना कि तर प्रसङ्ग बदलौँ, अहिले नन कोभिड बिरामीहरू पनि अस्पतालमा उपचार नपाइरहेको अवस्था र ज्यानै गएको अवस्था, खास गरी निजी अस्पतालहरूले उनीहरूको उपचारमा व्यवस्था गरे भन्ने सर्वव्यापक छ कुराहरू, उनीहरूको आलोचना पनि भएको छ। प्रशासनले यो घटनालाई कसरी दिइरहेको छ?
हामी वास्तवमा अहिले अप्ठ्यारो अवस्थामा छौँ। हामीले अन्य नागरिकहरू सङ्क्रमित हुँदा पुर्याउनु पर्ने अस्पतालहरू सुरुमै इन्फेक्टेड भए। आजको दिनमा करिब 70 स्वास्थ्यकर्मी डाक्टरहरू सङ्क्रमित हुनुहुन्छ। त्यसले गर्दाखेरि एकातिर हस्पिटलको सेवा प्रवाह कहिलेकाहीँ क्षणिक समयका लागि भए पनि अवरुद्ध हुने लगायतको वातावरण सिर्जना भयो। अर्कोतिर एकले अनावश्यक रूपमा डर पनि सिर्जना गर्यो, स्वास्थ्यकर्मी अस्पताल सञ्चालकहरूलाई डर पनि सिर्जना गर्यो। त्यो त्यसले गर्दाखेरि हस्पिटलमा बिरामी पुग्ने बित्तिकै बिरामीको तर्फबाट पनि एक दुईवटा कमजोरी देखियो। बिरामीका आफन्तहरू अस्पतालको गेटमा पुगेर एम्बुलेन्सको ढोका खोलेर आइसियु खाली छ कि छैन भनेर सोध्ने खालका गल्ती कमजोरी बिरामीको साइडबाट पनि भएका छन्। अनि अस्पतालहरूले पनि सकेसम्म बिरामी नलिन पाए हुन्थ्यो, यो बेला उपचार नगरिकन बस्न पाए हुन्थ्यो।
उहाँ हुनुहुन्थ्यो चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई।
सृष्टिकै सुन्दर मानिस सबै छौँ बराबर, सबै निकै सुन्दर मानिस हामी सबै छौँ
हामी प्रस्तुत गर्दछौँ कोरोना संक्रमित भई दुई हप्ता आइसोलेसनमा बसेर निको भई कार्यक्षेत्रमा फर्किनुभएकी मकवानपुरे संचारकर्मी कुमारी स्याङ्बोको अनुभव।
नमस्कार, म कुमारी स्याङ्बो, मेरो नम्बर 2 सुनारी सौरा हो। हाल चाहिँ म 58 आनन्द टोलमा बस्दछु। म चाहिँ पेसाले पत्रकारिता गर्छु, थाहा सन्देश र googlepad.com अनलाइनमा कार्यरत छु। समाचार सङ्कलनको लागि फिल्डमा हिँड्दै गर्ने क्रममा मनहरी गाउँपालिका वडा नम्बर 4 हाँडी खोलामा वनकरिया समुदायले बागमती प्रदेशले राहत वितरण गर्ने क्रममा हामी पनि फिल्डमा गयौँ। त्यस कार्यक्रममा चाहिँ चितवनका, सिन्धुलीका लगायत अन्य विभिन्न ठाउँका मानिसहरू आउनु भएको थियो। त्यही बेला चाहिँ मलाई कोरोना लाग्यो कि भन्ने मनमा शंका लागिरहेछ। त्यही प्रोग्रामको केही दिनमा 6-7 दिनमा 81 मलाई राति टाउको दुख्ने, ज्वरो आउने, सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने भयो। अनि भोलिपल्ट एटौँडा हस्पिटल गयौँ। हस्पिटल जाँदाखेरि कोरोनाको शङ्का लागेर मलाई डाक्टरहरूले चेकअप गर्नु भएन। 28 गते मेरो पिसिआर टेस्ट भयो। पहिलो पिसिआर टेस्टमा मेरो रिपोर्ट नेगेटिभ आयो। फेरि भोलिपल्ट उता भोलासरले फोन गर्नु भएर हजुरको रिपोर्टमा केही गडबड भएको छ भनेर फेरि 29 गते मैले पिसिआर टेस्ट गऱ्यौँ। मेरो दोस्रो टेस्टमा मेरो रिपोर्ट पोजिटिभ आयो। अनि 30 गते पोजिटिभ आएपछि मलाई टेन्सन भयो। त्यो बेला चाहिँ कोरोना लागेपछि मान्छे मर्छ होला, म बाँच्दैन होला भनेर मनमा धेरै टेन्सन भयो। कति रोयो, परिवारले सम्झाउनु भयो, साथीहरूले सम्झाउनु भयो, पत्रकार साथीहरू सबैले सम्झाउनु भयो। भए पनि मर्छ कि बाँचिन्छ कि भनेर मनमा चाहिँ धेरै डर त्रास बढ्न थाल्यो। त्यसपछि म भोलिपल्ट बिहानै 5 बजे मलाई एम्बुलेन्स लिन आयो। मसँग मेरो सानो बहिनी बस्थ्यो। अनि बहिनी एक्लै थियो रुममा। अब दुःख लाग्थ्यो बहिनीलाई छोडेर जानु पर्दा। बहिनी एक्लै, खाना पनि बनाउने मान्छे थिएन। मेरो मम्मी बुवा चाहिँ गाउँमा बस्नुहुन्छ, म चाहिँ हेटौँडामा बस्छु। बहिनी र म बस्थेँ। अनि एम्बुलेन्स बिहान 5 बजे लिन आयो। एम्बुलेन्समा म गयो। अनि बहिनी एक्लै थियो, बहिनीले छोडेर गयो। मनमा त त्यो बेला त दुःख त लाग्यो, दुःख सबै भुलेर अब बहिनीलाई सम्झाएर मुटुमाथि ढुङ्गा राखेर रा, अब रुमबाट निस्केर गयौँ। एम्बुलेन्समा गएर उता कमल डाँडा पुग्यो। कमल डाँडामा म जस्तै अर्को एकजना साथी चढ्नुभयो। उहाँ पनि म जस्तै सामान्य अवस्थाकै थियो। उहाँ र म सँगै गएँ गौरीटार आइसोलेसनमा। त्यहाँ पुग्यो, हामी एम्बुलेन्सबाट झऱ्यो। उहाँको डाक्टरहरूले सबैले हौसला दिनुभयो, कोरोना भनेको सामान्य हो, कोरोना लाग्दैमा मर्दैन भनेर मनोबल बढाइदिनु भयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि म आइसोलेसनमा बसेँ। म आइसोलेसनमा जाँदाखेरि चाहिँ कस्तो अनुभव भयो भनेदेखि, म जस्तो त्यहाँ धेरै सङ्क्रमितहरू थिए, सबै म एक्लै छुट्टै ठाउँमा बसेको भए त मलाई झन् टेन्सन हुन्थ्यो होला। त्यो बेला चाहिँ मेरो मनोबल पनि बढ्यो, म जस्तै अरू पनि कति रहेछ, उनीहरू पनि निको भएर जान्छ होला, म पनि निको हुन्छु होला भनेर मनमा एकदम मनोबल बढ्यो। 17 दिनपछि बल्ल निको भएर आयो। भए पनि मलाई चाहिँ अहिलेसम्मै कोरोना छ कि क्या हो, कोरोनाले छोड्या छैन क्या हो जस्तो लागिरहेको छ मनमा चाहिँ। आइसोलेसनमा अब सबैजना नाचगान गरिन्थ्यो, रमाइलो गरिन्थ्यो, खुसी हुन्थ्यो, दुःखलाई भुलेर हाँस्नु पर्थ्यो, सबैले फोन गरेर सम्झिनुहुन्थ्यो कस्तो छ के छ भनेर, मनमा पीडा छ भए पनि अरूलाई बोल्ने बेला खुसी भएर बोल्ने गर्थ्यौँ। आज म कोरोना जितेर आउन सफल भयो, त सायद तपाईँहरूकै मायाले गर्दा आज म कोरोना जितेर आउन पायो।
यो अनुभवसँगै हाम्रो निर्धारित समय सकिने लागेको छ।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना: मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, बागमती प्रदेश कार्यालय, हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
अवस्त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट प्रविधिमा सहयोग गर्नुहुने मनोज देवकोटासँगै
म सम्झना कार्की
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साता।